نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي.
خلاصہ قرآن کے سلسلے میں 22 پارے کا سیکنڈ روب دیکھیں گے سورۃ الاحزاب کی آیت نمبر 63 سے. اعوذ باللہ من الشیطان الرجیم یسألک الناس عن الساعة قل انما علمها عند اللہ وما یدریک لعل الساعة تکون قریبا. لوگ تم سے پوچھتے ہیں کہ قیامت کی گھڑی کب آئے گی. کون پوچھتے تھے؟ مکہ والوں نے پوچھا تھا اور مدینہ میں بھی آنے کے بعد لوگ پوچھتے رہے. عام طور پہ تو صحابہ کرام جب پوچھتے تھے تو اس کا جواب بتایا جاتا تھا عمل کے رنگ میں، لیکن جب کوئی مشرکین میں سے یہ پوچھتا تو عقیدے کی بات چھیڑ دی جاتی، تزکیے کی بات چھیڑ دی جاتی. کہا، کہو، اس کا علم تو اللہ ہی کو ہے، تمہیں کیا خبر کہ شاید وہ قریب ہی آ لگی ہو. بہرحال یمرے یقینی ہے کہ اللہ نے کافروں پر لعنت کی ہے اور ان کے لیے بھڑکتی ہوئی آگ مہیا کر دی گئی ہے جس میں وہ ہمیشہ رہیں گے، کوئی حامیوں مددگار نہ پا سکیں گے. جس روز ان کے چہرے آگ پر الٹ پلٹ کیے جائیں گے، اس وقت وہ کہیں گے کاش ہم نے اللہ اور اس کے رسول کی اطاعت کی ہوتی. بس اس کو ہائی لائٹ کر لے. یقولون یا لیتنا اطعنا اللہ واطعنا الرسول. یہ ہے وہ جملہ جو اس پوری سورت کے اندر آئے ہوئے احکامات کے اوپر ایک ضرب کاری ہے. ہم نے دیکھا کہ سورت الاحزاب کے اندر آج کے دور کے دو بہت بڑے پروپیگنڈز، کیا؟ وائفز آف دی پروفٹ اینڈ وارز آف دی پروفٹ. ان دو کو بنیاد بنا کر مسلمانوں کی برین سیٹنگ کی گئی اور خاص طور پہ مسلمان عورتوں کو وہ احکامات دیے گئے اس جنگ میں کہ جن پہ عمل کرنے کے بعد حقیقت یہ ہے کہ آج دنیا کا نقشہ بدل سکتا ہے. آج کی اگر عورت پسی ہوئی ہے، اگر آج زنا ہے، بدکاری ہے، بے حیائی ہے، ہوموسیکشوالٹی ہے، تو اس میں عورت کا بے حیا پھرنا اور اپنے آپ کو ان ساری چیزوں سے دور کرنا ہے. اللہ تعالیٰ نے یہ سب کر کے بتا دیا کہ دیکھ لو، اگر تو کل تم چاہتے ہو کہ اس دن کی حسرت سے بچ جاؤ تو آج اطعنا اللہ کر لو، اللہ کی اطاعت کر لو. آپ دیکھیے کہ جب ہم اپنے دین کو دشمنوں کی نظر سے دیکھتے ہیں نا تو ہمارے دلوں میں ڈاؤٹس پیدا ہوتے ہیں. آج ہم میں سے کوئی اپنے ماں باپ کو ان کے دشمنوں کی نظر سے نہیں دیکھتا. بعض دفعہ خاندانوں میں جھگڑے ہو جاتے ہیں کچھ ہے، لیکن 90% دیکھا گیا کہ بچوں کی ہمدردیاں ماں باپ کے ساتھ ہوتی ہیں، چاہے غلطی انہی کی ہو. جب ہم اپنے دین کو دوسروں سے دیکھتے ہیں نا تو پھر ہمیں نقاب بھی برا لگتا ہے، پھر اس کے بعد ہم کرتے نہیں ہیں تو پھر اس کے بارے میں باتیں کرتے ہیں، پھر اپوز کرتے ہیں. تو یاد رکھیے، نقاب ہو یا کوئی اور معاملہ ہو، نبی صلی اللہ علیہ وسلم کی شادیوں کا ہو، اگر اڈاپٹ کر سکتے ہیں نا تو کر لیں، اختیار کر سکتے ہیں نا کر لیں، نہیں کر سکتے تو ایکسیپٹ کر لیں کہ ہے یہ حکم، میں نہیں ابھی کر رہی. لیکن ایکسیپٹ بھی نہیں کرتے تو کم از کم اپوز نہ کریں، اس کے اگینسٹ نہ چلیں، اگنور کر دیں اس مسئلے کو کہ جو چاہو کرو، میں اس پہ کچھ نہیں بولتی. لیکن اس کے لیے پریجڈس نہیں بننا، پہلے سے نہ فیصلہ کر لے کہ یہ کام میں نے نہیں کرنا، وہ نہیں کرنا. ہم آج کے دور میں کرتے ہیں کہ اسلام اور اسلام کی اس قسم کے احکامات کو پرسیکیوٹ کرتے ہیں، پہلے اس کو عدالت کے کٹہرے میں کھڑا کرتے ہیں اور پھر اس کے بارے میں ہم مختلف قسم کے تانوں کے تیر پھینک رہے ہوتے ہیں. تو اللہ تعالیٰ بہت ہی زیادہ زبردست طریقے سے ڈرا رہے ہیں کہ دیکھو اس دن کی حسرت سے بچ جاؤ. وَقَالُوا رَبَّنَا إِنَّا أَطَعْنَا سَادَتَنَا، اور وہ کہیں گے اے رب ہمارے، ہم نے تو اپنے سرداروں اور اپنے بڑوں کی اطاعت کی. کون سردار ہیں؟ ہمارے ان لیڈز ہمارے سردار ہیں، ہمارے رول ماڈلز، ہمارا میڈیا، ہماری ایکٹریسز، ہمارا جو بھی خوبصورت طبقہ جو دین کے نام پہ یا دنیا کے نام پہ ہماری نظروں میں بڑا ہوتا ہے. اللہ بس ہم تو ان کو مانتے تھے اور انہوں نے اپنے بڑوں کی اطاعت کی اور انہوں نے ہمیں راہ راست سے بے راہ کر دیا. اے رب ان کو دوہرا عذاب دے اور ان پر سخت لعنت کر. دیکھ لیجئے کہ ہم آج دنیا میں اپوزٹ دا ونڈز نہیں چلنا چاہتے، یعنی جو بھی ملک کے اندر حالات چل رہے ہوتے ہیں ہم اس کے مطابق ہی چلنا پسند کرتے ہیں. لیکن قیامت کے دن کتنے سر عام لوگ کہیں گے کہ اللہ جو ہمارے بڑے کرتے تھے ہم بھی وہی کر رہے تھے. تو اللہ تعالیٰ ہم سب کو اس دن کی حسرتوں سے بچائے. یا ایھا الذین آمنوا، اے لوگوں جو ایمان لائے ہو، ان لوگوں کی طرح نہ بن جاؤ جنہوں نے موسیٰ علیہ السلام کو اذیتیں دی تھی، پھر اللہ نے ان کی بنائی ہوئی باتوں سے ان کی بے گناہی ثابت کر دی اور وہ اللہ کے نزدیک باعزت شخص تھا. اے ایمان لانے والو، اللہ سے ڈرو اور ٹھیک بات کیا کرو. فائدہ کیا ہوگا؟ یصلح لکم اعمالکم ویغفر لکم ذنوبکم ومن یطع اللہ ورسولہ فقد فاز فوزا عظیما. अल्लाह तुम्हारे आमाल दुरुस्त कर देगा और तुम्हारे कसूरों से दरगुजर फरमाएगा। जो शख्स अल्लाह और उसके रसूल की इताअत करे, इसने बड़ी कामयाबी हासिल की। इन दोनों आयात को हाईलाइट कर लीजिए, आपके लिए बेहतरीन किस्म की इंस्ट्रक्शन है दीन की बात पहुंचाने के लिए और दुनियावी मामलात में लड़ाई झगड़ों से बचने के लिए। क्या कुलू कौलन सदीदा, सीधी बात किया करो। तीर के निशाने पे लगने को सदीद कहते हैं। क्या पता चला कि हैंकी पैंकी, इधर की उधर, दो और दो क्या होते हैं जी, चार? नहीं नहीं वो तो 22 होते हैं। इस्लाम इसको पसंद नहीं करता। अल्लाह के नबी सल्लम की एक हदीस से भी ये पता चलता है कि तुम्हारी बात वही है जो तुम्हारा सुनने वाला समझे। यानी दो दो 11 और इस तरह की बातें नहीं करनी चाहिए, सीधी बातें करें। फिर पीछे दीन के मसलों की बातें थी ना, इसके लिए भी इसका इशारा मिलता है। सीधी बात किया करो, कहो मानो कि मेरे लिए भी मुमकिन नहीं, मेरे लिए भी ये पॉसिबल नहीं, लेकिन बहरहाल मैं इस चीज के ऊपर अपने आप को गिल्ट फील करती हूँ कि मैं ये काम नहीं कर रही। हमेशा याद रखे आप, मैं वो बात आपको कहने लगी हूँ जो कई सालों के तजर्बों के बाद शायद मैंने ये बात महसूस की हो, जब कभी दीन की बात लोगों को पहुंचाने जाए सीधी बात करें। जब राग लगा के इधर की बातें उधर की बातें, कलाबे, बड़ी बड़ी बातें, छोटी छोटी बातें, मजमों को गर्म करना, वक्ती तौर पे मजमा गर्म हो जाएगा। लोग बाद में आपको कहेंगे आपने बड़ी खूबसूरत तकरीर की, बड़ा मजा आता है उनकी तकरीर में, लेकिन याद रखिए तासीर वक्ती होती है। जितनी जल्दी वो असर आता है ना उतनी जल्दी जाता है। इसके बरक सीधी जुबान से लुकनत भी है ना, अगर आपकी जुबान में, अगर आपको बड़ा खूबसूरत तरीके से बोलना नहीं भी आता ना, उर्दू इतनी खूबसूरत नहीं है, दिल के अंदर से बात निकालें और कौले सदीद कहते जाएं। एक हाथ में कुरान ले लें, एक में हदीस ले लें, लोगों को वही अगर सीधी जुबान से पढ़ के सुनाते जाएंगे, आप देखिएगा इस्लाह तब होगी, युसलह लकुम आमालकुम, पिछली गलतियों पे गिल्ट भी तभी पैदा होगा, यग़फिर लकुम ज़ुनूबकुम में, और आइंदा अपने लिए जो फैसले करेगा इंसान, युति अल्लाह व रसूलहू। बस दफा जब हमें माइक मिल जाता है तो हम इस तरह से लचक लचक के बातें करते हैं, यकीन करें बास लोगों के तो बात करने का अंदाज दिल फेंक होता है, ऐसे लगता है कि जैसे दिल हाथ में लेके फिरने वाली बात है। हमेशा बात करें, और जब खास तौर पे पब्लिकली हम बात करें। जब से रिकॉर्डिंग ऑन होनी शुरू हुई है, यकीन करें मैंने सरीहन अपने स्टाइल को बदला है, क्योंकि जब हम औरतों में बैठे होते हैं बात करते हैं तो वाकई एक बेतकल्फी भी होती है, उसमें प्यार और एक अजीब सा अंदाज होता है, लेकिन अब मैं सोचती हूँ कि न जाने कहाँ किसके कानों में आवाज जाती होगी। सीधी सीधी बात करो, मानता कोई माने दिल को आए, ठीक है डंडे वाली बात नहीं है, कोई इस तरह से लठमार स्टाइल नहीं होना चाहिए, लेकिन कभी स्टाइल पे ना जाए कि मैं बोलते हुए लगती कैसी हूँ। बात लोग ये नहीं सोच रहे होते कि हम बोल क्या रहे हैं या हमारी बात का असर क्या है, वो ये देखते हैं मेरा स्टाइल कैसा था, मैं तेज तेज बोल रही थी, मैं अच्छी लग रही थी, मैं ऐसी लग रही थी, वो लग रही थी। इन सब बातों से जिस दिन आप बेनियाज होंगे ना, फिर इंशाल्लाह आपका दिल खुलेगा और इस बात से आपका बड़ा गहरा ताल्लुक होगा दूसरों के दिलों में आपके बात के जाने का। बहरहाल अब सूरत की बिल्कुल इख्तितामी आयत है, इन्ना रद्दनल अमानतल समावाति वल अर्दि वल जिबाल, हमने इस अमानत को आसमानों और जमीन और पहाड़ों के सामने पेश किया तो वो इसे उठाने के लिए तैयार न हुए और इससे डर गए। कौन सी अमानत है? इस पे बहुत कुछ कहा मुफसरीन ने, लेकिन सारी बातों को जमा कर लेना तो वो जिम्मेदारियां जो अल्लाह ने इस जमीन में इंसान को दी, इख्तियारात देकर और अकल देकर, बाकी मखलूकात हुक्म की बंदी हुई है। पहाड़ों को कहा खड़े हो जाओ तो खड़े हुए, जमीन को कहा बिछ जाओ तो जमीन बिछी हुई है। अल्लाह की जात जो है वो इंसान को च्वाइस देकर, फ्रीडम देकर, विल पावर देकर इस आजमाइश में डाल रही है कि अब देखो करते क्यों। बास ने यहां मानस से मुराद कुरान भी कहा, शरीयत भी कहा, फितरत भी कहा, सब ठीक है, क्योंकि हकीकत यह है कि अल्लाह सुब्हान तआला ने हमें ये बता दिया कि देखो ये बहुत बड़ी अमानत है। अल्लाह ने तुम्हें उस दावत के लिए चुना, उस बात के लिए चुना, जिस बात के लिए अल्लाह ने बड़ी बड़ी मखलूकात को नहीं चुना। आप देखिए जिन्नात हमसे बड़े हैं देखने में, हैयत के एतबार से फरिश्ते हमसे ज्यादा बारीक हैं, लेकिन अल्लाह ने इंसान को वो मुकाम दिया कि जो किसी और मखलूक को नहीं दिया। दुआ कीजिए कि हमारे इंसान होने का भरम रह जाए और हम कहीं कोई गलत बात ना करने लग जाए, और अल्लाह ताला से दुआ करते हैं कि हमें अमानतों में ख्यानत से बचाए, हम इताअत की अमानत कर सकें, हम इस कुरान की अमानत का हक अदा कर सकें, हम इस मनसब की अमानत का हक अदा कर सकें। बेशक वो बड़ा ही जालिम और जाहिल है। इंसान के ऊपर कमेंट ये दे दिया कि जल्दी में इसने ले तो लिया खुशी खुशी, लेकिन उसको निभा ना सका, जिसके नतीजे में इस बारे अमानत को उठाने का लाजमी नतीजा ये है ताकि अल्लाह मुनाफिक मर्दों और औरतों और मुशरिक मर्दों और औरतों को सजा दे और मोमिन मर्दों और औरतों की तौबा कबूल करे। अल्लाह दरगुजर फरमाने वाला और रहीम है। देखिए कितने खूबसूरत तरीके से अल्लाह ने मुशरिकात और मुनाफिकात का फर्क बता दिया और मोमिनों को अलग छांट दिया। तो अल्लाह ताला से दुआ करते हैं कि हमें इस सूरत के अंदर आई हुई एक एक बात पर अमल करने की तौफीक अता फरमाए। अगली सूरत है सूरत सबा, आयत नंबर 15 में आता है लक़द कान अली सबा फी मस्कनी ही माया। इससे ये लफ्ज है, कौम सबा का इसमें तस्करा है। ये सूरत कब नाजिल हुई, कई इसके अंदर मुख्तलिफ रिवायतें मिलती हैं। या तो ये मक्का के दरमियाने दौर की है या शुरू के दौर की है। अभी जुल्म व सितम की शिद्दत नहीं थी, लेकिन मुसलमानों का मजाक उड़ाया जाना शुरू हो गया था, अफवाहें फैल चुकी थी और इल्जामात और इस तरह के वसवसे डाले जा रहे थे कि इस्लाम की तरफ बढ़ते हुए कदम लोगों के रोक दिए जाए। इस पूरी सूरत का जो बुनियादी मजमून है वो क्या है कि वो एतराजात जो नबी सल्लम की दावत तौहीद और आखरत पर और आपकी नबूवत पर लोगों की तरफ से आ रहे थे, उनके जवाब दिए जाए। इसमें हजरत दाऊद, सुलेमान और कौम सबा, तीन बड़ी बड़ी सल्तनतों के हुक्मरानों का तस्करे बयान किए गए और अल्लाह ताला बताते हैं कि किस तरह हजरत सुलेमान और दाऊद, जिनको अल्लाह ने बड़ी बड़ी ताकतें बख्शी थी, वो इसके बावजूद गुरूर में नहीं आए, अल्लाह के खिलाफ बगावत नहीं हुई। जबकि इसके बरक्स कौम सबा, जो मलका सबा जिनकी बड़ी थी, अल्लाह की नेमतों से नवाजे गए थे लेकिन भूल गए और अल्लाह ने उनको बिल्कुल भूले बिसरे कहानियां कर दिया। बहुत ही ज्यादा दिलसोजी वाली सूरत है। दुआ करते हुए कि अल्लाह हमें नेमतों की नाकदरी से बचा, आइए सूरत को देखते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहिल्लज़ी लहू मा फिस्समावाति वमा फिल अर्द वमा फिल अर्दि वलहुल हम्दु फिल आखिरा वहुवल हकीमुल खबीर। अल्लाह के नाम से जो बेइंतहा मेहरबान और रहम फरमाने वाला है। हम्द उस अल्लाह के लिए है जो आसमानों और जमीन की हर चीज का मालिक है और आखरत में भी इसी के लिए हम्द है, वो दाना और बाखबर है। बहुत ही प्यारा अंदाज है, लहुल हम्द फिल आखिरा। आप देखिए कि हम्द का लफ्ज हम सूरत फातिहा के शुरू से ही पढ़ते आए, पूरे दिन का खुलासा ही यही है। हम्द का लफ्ज अरबी जुबान में तारीफ और शुक्र दोनों के लिए इस्तेमाल होता है, यहाँ दोनों ही मुराद है। जब सारी कायनात अल्लाह की तारीफ करती है, अल्लाह ताला हर चीज का मालिक है। खूबसूरती देख लीजिए कायनात की, इसके अंदर जो अल्लाह ताला ने कुदरत के खूबसूरत नमूने रखे हुए हैं, तो अल्लाह की तारीफ होती है। लेकिन आखिरत में भी उसकी हमद है, इसकी दलील कहाँ पड़ी थी? अब आपका जहन इस तरह चलना चाहिए कि जब कोई आयत पढ़े तो फौरन पीछे से पड़ी हुई या जानी हुई कोई बात आप फौरन जहन में ले आए। जो ही मैंने ये आयत पढ़ी वलहुल हम्द फिल आखिरा, तो मुझे जन्नतियों का वो कौल याद आ गया जो सूरत अल अराफ में था। क्या कहेंगे? अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा। उस जात की तारीफ है जिसने हमें इस जन्नत में आने का रास्ता दिखा दिया। तो अल्लाह से दुआ कीजिए कि अल्लाह हमें उसका शुक्र अदा करने वाला और उसकी तारीफें करने वाला बना दे। और ये कब होता है? जब दिल से अपनी बड़ाई निकल जाती है। वकाल अल्लज़ीन कफरू, इनकार करने वाले कहते हैं क्या बात है कि क्यामत हम पर आ ही नहीं रही? कहो कसम है मेरे आलिमुल गैब परवरदिगार की, वो तुम पर आकर रहेगी, इससे जरा बराबर कोई चीज ना आसमानों में छुपी हुई है ना जमीन में, ना जर्रे से बड़ी और ना इससे छोटी, सब कुछ एक नुमाया दफ्तर में दर्ज है। और ये क्यामत इसलिए आएगी कि जजा दे अल्लाह इन लोगों को जो ईमान लाए हैं और नेक अमल करते रहे हैं। हाईलाइट कर लीजिए, लियज़ी अल्लज़ी नामन, ये इल्लत है क्यामत के आने की। इल्लत कहते हैं वजह को, रीजन। लोग पूछेंगे ना क्यों आएगी क्यामत, क्या वजह है, क्यों आनी चाहिए? तो कहा कि अल्लाह उन लोगों को अजर ना दे जिनको दुनिया में नेकियों के बावजूद भी दुख मिलते रहे, लोग सताते रहे। कि अल्लाह उन अंबिया कराम को अजर ना दे कि जिनको लोगों ने दीवाना और मजनू और काहिन कह दिया। तो अल्लाह जजा देगा ऐसे लोगों को। और साथ ही साथ बता दो कि वल्लज़ी नसौफिया आयातिना, और जिन लोगों ने हमारी आयतों को नीचा दिखाने के लिए जोर लगाया है, इनके लिए बदतरीन किस्म का दर्दनाक अज़ाब है। ये है वो लोग जो बड़े बनते हैं, जो अल्लाह के नबियों पर भी मजाक करते थे और इसी तरह से दूसरे लोगों को भी दीन से दूर किया करते थे। अल्लाह ताला फरमाते हैं नबी इल्म रखने वाले खूब जानते हैं। क्या आप इल्म रखते? तो फिर आप क्या ये जानते हैं क्या कि जो कुछ तुम्हारे रब की तरफ से तुम पर नाजिल किया गया है वो सरासर हक है? क्या अभी आप में से तो नहीं किसी के दिल से आवाज आती कि ये हक नहीं, कुछ हक है कुछ ठीक नहीं, कुछ सही है कुछ सही नहीं है? हक है, पूरे का पूरा हक है, क्योंकि ये अलहक की तरफ से है। और इससे बढ़कर और इस बात का मैं यकीन होना है कि वह यह दिला सिरातिल अजीज अल हमीद, اور وہ خدا عزیز و حمید کا راستہ دکھاتا ہے. ملا آپ کو راستہ اس قرآن کی طرف آنے کے بعد؟ ہم تو اس رب سے بڑے ہی دور تھے, نالا ہی تھے. ایسے لگتا تھا کہ اس کے ساتھ ایک دور کا تعلق لگتا تھا, ایک بہت بڑی ہستی جس تک شاید ہم پہنچ بھی نہیں سکتے. لیکن اس قرآن نے حقیقت میں اللہ اور ہمارے بیچ کے فاصلوں کو کم کر دیا. اللہ تعالی ہمیں اور زیادہ اپنا قرب عطا فرمائے. وقال الذین کفروا, منکرین لوگوں سے کہتے ہیں, ہم بتائیں تمہیں ایسا شخص جو خبر دیتا ہے کہ جب تمہارے جسم کا ذرہ ذرہ منتشر ہو چکا ہوگا, اس وقت تم نئے سرے سے پیدا کر دیے جاؤ گے. نہ معلوم یہ شخص اللہ کے نام سے جھوٹ کھڑتا ہے یا اسے جنون لاحق ہے. نہیں, بلکہ جو لوگ آخرت کو نہیں مانتے وہ عذاب میں مبتلا ہونے والے ہیں, اور وہی بری طرح بہکے ہوئے ہیں کہ انہوں نے کبھی اس آسمان اور زمین کو نہیں دیکھا جنہیں آگے اور پیچھے سے گھیرے ہوئے ہیں. ہم چاہیں تو انہیں زمین میں دھسا دیں یا آسمان کے کچھ ٹکڑے ان پر گرا دیں. در حقیقت اس میں ایک نشانی ہے ہر اس بندے کے لیے جو اللہ کی طرف رجوع کرنے والا ہو. سوچنے کی بات ہے, اللہ تعالیٰ کہتے ہیں کہ ان کو بتا دو کہ جو اللہ کی طرف جھکے گا اللہ تعالیٰ اس کو نشانیاں دکھائے گا. یہ جو عبد منیب ہے نا, یہ بڑا خوبصورت لفظ ہے, کیونکہ اصل بات یہی ہے, جتنا ہمارا رجوع بڑھتا جاتا ہے اتنا اللہ تعالیٰ اپنے پردے چاک کرتا جاتا ہے. جیسے آپ دیکھیں کہ کسی چیز میں آپ کی جتنی زیادہ انوالومنٹ ہوتی ہے نا, جتنا زیادہ آپ اس کے اندر غور و خوض کرتے ہیں, فکر کرتے ہیں, اتنا آپ کو اس بات کا سمجھ آتا ہے. جیسے یہ شہر ہے بالفرض, آپ میں سے جو زیادہ گھومے پھرے اس کی گلی کوچوں کو جانے, ادھر جائے ادھر جائے, اس کو اس شہر کی گلیاں کونے بھی یاد ہو جائیں گے. لیکن کوئی ایسا بھی ہو سکتا ہے جو 10 سال سے رہ رہا ہو اور اس کو کچھ بھی نہ بتاؤ. بالکل اللہ کے راستے ایسے, کچھ لوگ ساری زندگی قرآن پڑھتے رہتے ہیں لیکن بس ایک رسمی تعلق, نماز روزہ حج زکوٰۃ, کچھ وظیفے شروع ہو گئے, کچھ اس طرح سے اور ان نیکیوں کے نام پہ نیکیاں, لیکن ان کو وہ نہیں ملتی فراست, یا وہ اندر کے راز نہیں ملتے, کیونکہ اللہ کی ذات کے ساتھ ان کا وہ تعلق نہیں ہوتا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں غور و فکر کرنے والا بنا دے, ہمیں عبد منیب بنا دے, بار بار چکے اللہ کی طرف رجوع کرے. اللہ ہمیں بس تیری عنایت چاہیے, تو خود ہمارے لیے اپنے راستے آسان کر دے. آگے اب حضرت داؤد کا اشارہ ہے جو واقعی عبد منیب تھے. کیسے؟ وَلَقَدْ آتَيْنَا دَاوُودَ مِنَّا فَضْلًا, ہم نے داؤد کو اپنے ہاں سے بڑا فضل عطا کیا تھا. ہم نے حکم دیا کہ پہاڑوں اس کے ساتھ ہم آہنگی کرو, اور یہی حکم ہم نے پرندوں کو دیا. ہم نے لوہے کو اس کے لیے نرم کر دیا, اس ہدایت کے ساتھ کہ زرہیں بناؤ اور ان کے حلقے ٹھیک اندازے پر رکھو. اے آل داؤد نیک عمل کرو, جو کچھ تم کرتے ہو اس کو میں دیکھ رہا ہوں. دیکھیں حضرت داؤد علیہ السلام کی جو خوبیاں تھی وہ تو تھی, لیکن جو میرے اور آپ کے لیے عمل ہے نا وہ ہائی لائٹ کر لیجئے. وقدر فی السرد, دیکھنے میں سے لگ رہا ہے کہ چین جو بناؤ اس کی کڑیاں برابر کی ہو, یعنی کوئی چھوٹی بڑی نہ ہو, لیکن اصل میں یہ زندگی کے اندر ایک بہت بڑا اصول ہے کہ انسان کے معاملات میں اندازہ ٹھیک ہونا چاہیے اس کا. آپ کھانا پکائیں اور 10 کی بجائے 20 کا پکا لیں, آدھا ضائع ہوگا. زندگی اندازوں کا نام ہے, یہی تقدیر ہے. لفظ دیکھیے قدر, اسی سے لفظ تقدیر ہے. قدر یقدر تقدیر, اندازے مقرر کرنے. اللہ سبحانہ تعالیٰ کے تو اندازے بھی اتنے ٹھیک ہیں کہ من و ان وہی ہوتا ہے. تو ہم اللہ تعالیٰ سے یہ دعا کریں کہ ہمیں بھی ٹھیک ٹھیک اندازوں پہ کام کرنے والا بنائیں. ہم لوگوں کو رانگ ایسٹیمیٹ نہ کریں, ہم چیزوں کو غلط نہ دیکھیں, ٹھیک ٹھیک دیکھے اور غلط غلط دیکھے. اور ساتھ ہی ساتھ اللہ ہمیں عمل صالح کی توفیق عطا فرمائے. حضرت داؤد کا عروج کہاں سے شروع ہوا تھا؟ سورت بقرہ کا یاد کیجئے, دوسرے پارے کا آخر, جب تالوت اور جالوت کا معاملہ ہوا تھا. ایک عام سا واقعہ تھا, ایک معمولی انسان تھے, قبیلہ یہودہ کے رہنے والے تھے, بیت لحم میں رہتے تھے, لیکن ایک ہنگامی حالت نے ان کو لیڈر بنا دیا. یہ حقیقت ہے, کچھ لوگوں میں خوبیاں ہوتی ہیں لیکن وہ دبے ہوتے ہیں, کسی کو نہیں لگتا کہ کل یہ کیا بڑا کام کر دیں گے, لیکن بعد میں اللہ سبحانہ تعالیٰ ایک ایسا کوئی واقعہ کر دیتا ہے زندگی میں کہ وہ سب سے اوپر آ جاتے ہیں. کسی ہنگامی صورت میں, یاد رکھیے تاریخ اسلام اس بات کی گواہ ہے کہ مسلمانوں کو جتنے لیڈر ملے ان میں سے اکثر ہنگامی لیڈر تھے. آج بھی دیکھیے مسلمانوں کو اور ہمارے ملکوں کو جب لیڈر ملیں گے یہ ہنگامی حالات میں ملیں گے. کوئی ایسا وقت آئے گا, کوئی ایسی قوم کی فریاد ہوگی, اللہ کو اس طرح سے پیار آ جائے گا کہ کوئی حالات کے مطابق کوئی ایسا مخلص لیڈر ہمارے سامنے آ جائے گا کہ جو امت کو جوڑ دے گا. انشاءاللہ ایسا ہوگا, کیونکہ اس کے لیے انسان کو پہلے اللہ تعالیٰ کے ساتھ مضبوط تعلق پیدا کرنے کی ضرورت ہوتی ہے. تو حضرت داؤد علیہ السلام چونکہ بنیادی طور پر ایک فوجی تھے, تربیت کے مرحلوں سے گزر چکے تھے, اس لیے دولت اور جو اعزازات ملے، جو آنر ملی اور ان کو جو اتھارٹیز ملی، جو لیڈرشپ ملی، اس نے ان کو بہکایا نہیں. جب لوگوں کی تربیت کے بغیر ان کو لیڈرشپ دے دی جاتی ہے نا، تو وہ ان کو راس نہیں آتی. ہمارے یہاں کہتے ہیں نا نو دولتی ہے، پیسے ہاتھ میں آنے لگے ایسے ہی ادھر ادھر سے باپ دادا کی وراثت سے، تو اس کو اجاڑ دیا جاتا ہے. لیکن جو لڑکا محنت کر کے پائی پائی جمع کر کے دولت لیتا ہے، پھر اس کے اندر ایک ٹھہراؤ ہوتا ہے. اللہ تعالیٰ نے حضرت داؤد علیہ السلام کو جو دیا سو دیا، اب ان کے بیٹے کے لیے جو کچھ باتیں وہ اس سے بھی بڑھ کے لگتی ہیں. کیا ولی سلیمان الریخ، اور سلیمان کے لیے ہم نے ہوا کو مسخر کر دیا، صبح کے وقت اس کا چلنا ایک مہینے کی راہ تک، اور شام کے وقت اس کا چلنا ایک مہینے کی راہ تک. یعنی جہاں ہم لوگ ایک مہینے میں پہنچتے تھے، یہ صبح میں پہنچ جاتے تھے اور شام میں پہنچ جاتے تھے. ہم نے اس کے لیے پگھلے ہوئے تانبے کا چشمہ بہا دیا، اور ایسے جن اس کے تابع کر دیے جو اپنے رب کے حکم سے اس کے آگے کام کرتے تھے. نوٹ کیجئے گا، جن کام کس کے حکم سے کرتے تھے؟ اللہ کے. ان کے لیے کیا تھے؟ تابع تھے. یہ ہے اللہ کی نعمتوں کی خوبصورت بات. اللہ جس مخلوق کو چاہے ہمارے کام میں لگا دے. ہماری پرانی گاڑی جو ہے چاہے فر فر چلتی رہے، اور ہماری نئی گاڑی سردی میں رک جائے، یہ اللہ کو پتا ہے. یہ دعا کریں کہ جو نعمتیں ہمارے پاس ہیں دنیا کے ساز و سامان کی، یا دین کی، یا علم کی، یا ہمیں قرآن اگر آتا ہے، تو اللہ پھر اس کو ہمارا تابع بھی کر دے. بعض دفعہ آپ کو سب کچھ آتا ہے، لیکن عین وقت پہ آپ کچھ نہیں بول پاتے. بڑی تیاری کی ہوتی ہے، ٹیسٹ اچھا نہیں ہوتا. کبھی تیاری نہیں کی ہوتی، بہت اچھا ٹیسٹ ہو جاتا ہے. یہ اللہ تابع کرتا ہے چیزوں کو. پھر ہماری ڈوریاں اللہ کے ساتھ بنتی ہیں، تو اللہ تعالیٰ خود بخود ہمارے لیے چیزوں کو آسان کر دیتا ہے. اور جن جیسی مخلوق ایک انسان کے آگے جھک جائے یا اس کی بات ماننے لگے، یہ اللہ کی ذات کا ہی ایک معجزہ ہو سکتا ہے. فرمایا وہ کیا کرتے تھے؟ جو اپنے رب کے حکم سے اس کے آگے کام کرتے تھے. ان میں سے جو ہمارے حکم سے منہ پھیرے، ہم اس کو بھڑکتی ہوئی آگ کا مزہ چکھاتے. وہ اس کے لیے بناتے تھے وہ کچھ جو وہ چاہتا تھا، اونچی عمارتیں اور تصویریں، بڑے بڑے حوض جیسے لگن، اور اپنی جگہ سے نہ ہٹنے والی بھاری دے گئے. یعنی ساری وہ چیزیں جو عام طور پہ اس دور میں انسانوں کے لیے مدانی مشکل تھی، کوئی اس طرح کی مشینیں یا اس طرح کی کوئی ٹیکنالوجی نہیں تھی کہ یہ بڑی بڑی چیزیں بنتی، لیکن اللہ تعالیٰ جنوں کے ذریعے سے یہ بنوا لیتا تھا. یہ ساری نعمتیں پا کے کرو کیا؟ اے ملو آل داؤد شکرا، اے آل داؤد عمل کرو شکر کے طریقے پر، لیکن ساتھ ہی شکوا. وقلیل من عبادی الشکور، میرے بندوں میں تو بہت ہی تھوڑے شکر گزار ہیں. یہ ہے وہ شکوہ. قرآن پاک کی کسی آیت کو پڑھ کر اگر انسان کا سر شرم سے جھکے نا، تو وہ یہ آیت ہے. انسان کو اللہ سے آنکھیں ملانی مشکل لگتی ہیں اس بات کی نوشنی میں کہ میرے بہت تھوڑے بندے شکر والے ہیں. ذرا آپ غور کر کے دیکھیے تو اس آیت کے اندر غور و فکر کا نقطہ ہے. اگر ہم ایسا نہیں کریں گے تو پھر ہم نے کون سی بڑی بات کی؟ اگر ہم اللہ کا شکر ادا نہیں کرتے تو اللہ تو پہلے ہی کہتے ہیں نہ شکرے ہیں. دعا کیجئے کہ اللہ ہمیں شکر گزار بنا دے. اور شکر گزار کون سا ہوتا ہے؟ جو زبان سے بھی نعمت دینے والے کا تذکرہ کرے، دل سے بھی بہت خوش ہو، نعمت دینے والے کی مرضی کے ساتھ چلانے لگ جائے. اور اب اس کے بعد حضرت سلیمان علیہ السلام کی موت کا تذکرہ ہے. فلما قدینا علیہ الموت، پھر جب سلیمان پر ہم نے موت کا فیصلہ نافذ کیا، تو جنوں کو اس کی موت کا پتہ دینے والی کوئی چیز اس خون کے سوا نہ تھی جو اس کے عصا کو کھا رہا تھا. اس طرح جب سلیمان گر پڑے تو جنوں پر یہ بات کھل گئی کہ اگر وہ غیب جاننے والے ہوتے تو اس ذلت کے عذاب میں مبتلا نہ رہتے. وہ جن تھے نا، ان کا تزکیہ نہیں ہوا تھا اور ان کی تربیت نہیں ہوئی تھی، اس لیے حضرت سلیمان کو دیکھ کر تو کام کرتے تھے، ان کے سامنے تو جوتے رہتے تھے، اور حضرت سلیمان ذرا وہاں سے ہٹتے تو کام چھوڑ دیتے، اپنی جگہ سے ادھر ادھر ہو جاتے، بھاگ جاتے اس کام کو چھوڑ کر. اللہ نے اس کا انتظام یہ کیا کہ سلیمان کی موت کے بعد بھی آپ کی ڈیڈ باڈی کو وہیں رکھا تاکہ بیت المقدس پورا ہو جائے. ہم میں سے قرآن پڑھو میں تو کوئی ایسا نہیں ہوگا نا. اب دیکھیے قرآن انسان کا وہ تزکیہ کرتا ہے کہ جس کے بعد انسان انسانوں کے لیے نہیں رب کے لیے کام کرتا ہے. اور اگر آپ اپنے بچوں کے اوپر بھی یہی اصول لگائیں گی تو انشاءاللہ مطمئن رہیں گی. آپ کہیں میں بچوں کے سر پہ بیٹھی رہوں تو یہ اچھے رہیں، تو پھر آپ ذہن میں رکھیے جو ہی آپ ہٹیں گی جسٹ فار چینج یا پھر ریئیکشن کے طور پہ ضرور وہ کوئی غلط کام کریں گے. شکر ہے امی کہیں گئی ہیں میں دیکھوں. اور کیا گھر میں رہتے آپ 24 گھنٹے ان کے سر پہ رہیں گے؟ باتھ روم میں نہیں جائیں گے، نمازیں نہیں پڑھیں گے، سوئیں گے نہیں. اصل چیز جو ہوتی ہے لوگوں کے اندر اس چیز کا احساس ڈال دیا جائے کہ کان نہ کھتا رہا ہو، اللہ تم کو دیکھ رہا ہے. और इसके बाद फिर कोई फिक्र नहीं करनी चाहिए कि आप हैं कि नहीं है, काम करने वाले करते रहेंगे। कल मैंने एक जगह दर्स में नबी सल्लम की वफात और आपकी आखिरी वसीयतों पे छोटी सी बात की, तो उसमें मैंने उनको सुनाया कि किस तरह गजवा उहद के अंदर जब भगदड़ मची कि अल्लाह के नबी सल्लम वफात पा गए हैं, तो कुछ लोग जो थे वो हिल गए अपनी जगह से, कहने लगे अब वो नहीं रहे तो अब हमने क्या करना है, चलो हम भी अबू सुफियान से पनाह मांग लेते हैं। कुछ ने कहा कि ये दीन ही सच्चा नहीं, तभी तो इनका लीडर चला गया, और कुछ थे खड़े रहे कहने लगे हम मोहम्मद के लिए नहीं थे खड़े सल्लल्लाहु अलैहि वसल्लम, जिस रास्ते में उन्होंने जान दी हम भी देंगे। ऐसे ही लोगों ने बाकी गिरते वो को भी थाम लिया। तो उस वक्त वाकई मेरे दिल में इस चीज का ख्याल आया, क्या ये मुमकिन नहीं था अल्लाह ताला के लिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम को हमेशा की जिंदगी दे देता, जब दुनिया बनी तो आदम से सल्लम होते और क्यामत तक रहता। आसमान को भी तो अल्लाह ने इतनी लंबी जिंदगी दी ना, जमीन को भी दी, सूरज को दी, चांद को दी, तो नबी को देता, लेकिन ये मुराद नहीं है। लीडर का मौजूद रहना हमेशा मुमकिन ही नहीं होता। कोई माँ बाप सारी जिंदगी बच्चों के सर पे नहीं रहते, कोई उस्ताद सारी जिंदगी शागिर्दों के साथ नहीं रहता कि अब ये क्या कर रहे हैं। अल्लाह ये देखना चाहता है कि कौन अपने कदमों पे खड़ा होता है। अल्लाह के नबी को अल्लाह ने बुला लिया लेकिन उस पैगाम को छोड़ दिया, उस कुरान को क्यामत तक के लिए या जब तक अल्लाह चाहेगा तब तक के लिए दुनिया में छोड़ दिया, इससे रहनुमाई ले लो। और ये आज हम में से हर एक का मैसेज होना चाहिए, अपने घर वालों को, अपने साथियों को, देखो हमें देख के दीन पे ना आना और हमें देख के छोड़ना भी ना, इस कुरान के लिए आओ जो जिंदा है और जो हमेशा कायम रहेगा। अल्लाह ताला हमें ईमान की आजमाइशों से बचाए और फितनों से बचा के रखे। अब आगे नशुकरी की मिसाल आ रही है कौम सबा की, और इन्हीं की वजह से सूरत का नाम सूरत सबा है। लकत कान अली सबा फी मस्कन ही माया, सबा के लिए इनके अपने मस्कन में ही एक निशानी मौजूद थी, दो बाग दाएं और बाएं, खाओ अपने रब का रिज्क और शुक्र बजा लाओ उसका, मुल्क है उम्दा और पाकीजा और परवरदिगार है बख्शिश फरमाने वाला, मगर वो मुंह मोड़ गए, आखिरकार हमने इन पर बंद तोड़ सैलाब भेज दिया और इनके पिछले दो बागों की जगह दो और बाग इनको दिए जिसमें कड़वे कसीले फल और झाओ के दरख्त थे और कुछ थोड़ी सी बेरिया। ये था इनके कुफर का बदला जो हमने इनको दिया, और ना शुक्र इंसान के सिवाय ऐसा बदला हम किसी और को नहीं देते। जरा सोचिए कितना ज्यादा इंसान के शोर को बेदार करने वाला ये मुकाम आ गया कि जहां इतना कुछ था वहां अल्लाह ने सब कुछ ले लिया। ये है ना शुक्र लोगों का हाल। अल्लाह कोई नेमत दे उसकी कदर कीजिए, कदर नहीं करेंगे अल्लाह उस नेमत को यूं निकाल के ले जाएगा कि इंसान उसके बारे में सोचते ही रह जाएगा। और आपको पता है कि कौमे सबा की बातें जरबुल मिसल बन चुकी थी मक्का वालों के बीच में, मिसाल दिया करते थे जब किसी की नशुक्री की और बेकदरी की बात करती तो कहते कौमे सबा वाला हाल है उसका। अल्लाह ने उसी बात को रख के पेश कर दिया कि ये दुनिया मकाफाते अमल है, अगर इंसान देखे तो इस दुनिया में जो शुक्र कर रहा है अल्लाह उसको और बढ़ा रहा है, उसकी नेकियों के भी मौकों को बढ़ा देता है, और जो नशुक्री करता है कुफर की राह इख्तियार करता है अल्लाह उसको दूसरी तरफ ले जाता है और उसके दिल से गिल्ट तक खत्म कर देता है। असल में मक्का वालों को बताया जा रहा है कि इस वाक्य से सबक ले लो और नबी सल्लल्लाहु अलैहि वसल्लम की नाकदरी करने से बच जाओ, वरना अल्लाह ताला इस बरकत को, इस रहमत को तुमसे लेकर किसी और को दे देगा और तुम मुंह देखते रहोगे। और ऐसा ही हुआ, 13 साल थोड़े नहीं होते, अल्लाह ने हुज्जत तमाम की और उसके बाद अपने नबी को मक्का से निकाल कर मदीना ले गए। और अल्लाह कहते हम ऐसे ही बदला देते हैं ऐसे लोगों को जो न शुक्रे होते हैं। किया क्या, वजअलना बैनहुम वबैनल्लती बारकना फीहा, और हमने इनके और इन बस्तियों के दरमियान जिनको हमने बरकत अता की थी नुमाया बस्तियां बसा दी थी, उनमें सफर की मुसाफतें एक अंदाजे पर रख दी, चलो फिर इन रास्तों में रात दिन पूरे अमन के साथ। मगर उन्होंने कहा, इसको हाईलाइट कीजिएगा, फकालू रब्बना बाइत बैना अस्फारीना, ए हमारे रब सफर की मुसाफतें लंबी कर दे। कैसे कहा था, जरूरी नहीं कि जुबान से ही कहा, हर बात जुबान से नहीं कही जाती, बहुत सारी बातें इंसान अमल से करता है और बाद में लगता है ऐसे कि इंसान ने ये बात कही थी उसके साथ हो जाए, उन्होंने अपने ऊपर जुल्म किया, आखिरकार हमने इनको अफसाना बनाकर रख दिया और इनको बिल्कुल तितर बितर कर डाला, इन नफीजा लिकल आयात लिकुल सब्बार इन शकूर, यकीनन इसमें निशानियां हैं हर उस शख्स के लिए जो बड़ा साबिर और शाकिर हो। अल्लाह से दुआ कीजिए कि हमें निशानी लेने वाला बना दे। इस सूरत में सब्बार और शुकूर का बहुत जिक्र आ रहा है, सबर अल्लाह की बंदगी पे, इताअत पे, शुक्र अल्लाह की नेमतों पे, لیکن جب لوگ اس سے اپوزٹ رویہ اختیار کرتے ہیں اور ابلیس کے پیچھے چلتے ہیں تو کیا ہوتا ہے ان کے ساتھ؟ وَلَقَدْ صَدَّقَ عَلَيْهِمْ إِبْلِيسُ ظَنَّهُ، ان کے معاملے میں ابلیس نے اپنا گمان صحیح پایا۔ کیا کہا تھا ابلیس نے اللہ تعالیٰ کو سورۃ الاعراف کے شروع میں؟ میں بہکاؤں گا اور میرا زور تیرے مخلص بندوں پہ نہیں چلے گا، اور کیا کہا تھا کہ تو اکثر کو شکر گزار نہیں پائے گا۔ یہ تھا اس کا ظن، انہوں نے اسی کی پیروی کی سوائے ایک تھوڑے سے گروہ کے جو مومن تھا۔ اچھا، تھوڑا سا گروہ مومنوں کا ہر دور میں رہا اللہ کے حکم سے۔ ابلیس کو ان پر کوئی اقتدار حاصل نہ تھا، مگر جو کچھ ہوا وہ صرف اس لیے ہوا کہ ہم یہ دیکھنا چاہتے تھے کہ کون آخرت کا ماننے والا ہے اور کون اس کی طرف سے شک میں پڑا ہوا ہے۔ تیرا رب ہر چیز پر نگران ہے۔ اے نبی، ان مشرکین سے کہو، پکار دیکھو اپنے ان معبودوں کو جنہیں تم اللہ کے سوا اپنا معبود سمجھے بیٹھے ہو۔ وہ نہ آسمانوں میں کسی ذرہ برابر چیز کے مالک ہے، نہ زمین میں، وہ آسمان و زمین کی ملکیت میں شریک بھی نہیں ہے۔ ان میں سے کوئی اللہ کا مددگار بھی نہیں ہے، اور اللہ کے حضور کوئی شفاعت بھی کسی کے لیے نافع نہیں ہو سکتی سوائے اس شخص کے جس کے لیے اللہ نے سفارش کی اجازت دی ہو۔ حتیٰ کہ جب لوگوں کے دلوں سے گھبراہٹ دور ہوگی تو وہ سفارش کرنے والوں سے پوچھیں گے کہ تمہارے رب نے کیا جواب دیا، وہ کہیں گے ٹھیک جواب ملا ہے اور وہ بزرگ و برتر ہے۔ اے نبی، ان سے پوچھو، کون ہے جو تم کو آسمان و زمین سے رزق دیتا ہے؟ کہو، اللہ۔ اب لا محالہ ہم میں اور تم میں سے کوئی ایک ہی ہدایت پر ہے یا کھلی گمراہی میں پڑا ہے۔ ان سے کہو، جو قصور ہم نے کیا ہو اس کی کوئی باز پرس تم سے نہ ہوگی، اور جو کچھ تم کر رہے ہو اس کی کوئی جواب طلبی ہم سے نہ کی جائے گی۔ کہو، ہمارا رب ہم کو جمع کرے گا، پھر ہمارے درمیان ٹھیک ٹھیک فیصلہ کر دے گا، وہ ایسا زبردست حاکم ہے جو سب کچھ جانتا ہے۔ ان سے کہو، ذرا مجھ کو دکھاؤ تو صحیح، وہ کون سی ہستیاں ہیں جنہیں تم نے اس کے ساتھ شریک لگا رکھا ہے؟ ہرگز نہیں، بل هو اللہ العزیز الحکیم، وہ زبردست اور دانا تو بس اللہ ہی ہے۔ کتنے خوبصورت طریقے سے ان کے شرک کو توڑا جا رہا ہے، اس کے باوجود اگر لوگوں کی آنکھیں نہ کھولیں تو حیرت ہے۔ اور مجھے حیرت ان لوگوں پہ سب سے زیادہ ہوتی ہے جو قرآن پڑھنے کے باوجود شرک کرتے ہیں، قرآن پڑھتے پڑھاتے ہیں اس کے ساتھ ساتھ شرک کی تعلیمات ہوتی ہیں، تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں مکہ والوں کی اور مشرکین کی جتنی باتیں یہاں لکھی ہوئی ہیں صرف ان تک رکھنے والا نہ بنائے بلکہ اپنے لیے۔ مجھ سے خود کسی نے ایک موقع پہ کہا، کہنے لگے، نہیں یہ ساری آیتیں تو مکہ والوں کے لیے ہیں اور یہ تو مدینہ کے یہود کے لیے، یہ آج ہم سے یہ باتیں نہیں، اور آج کے دور میں ہم جو بزرگوں کے ساتھ جاتے آتے کرتے ہیں یہ شرک نہیں ہے۔ تو اللہ تعالیٰ ہماری سوچ کو سیدھا رکھے، نہ ہمیں بہکائے نہ کسی اور کو بہکائے۔ وَمَا أَرْسَلْنَاكَ إِلَّا كَافَّةً لِّلنَّاسِ بَشِيرًا وَنَذِيرًا، اور اے نبی، ہم نے تم کو تو تمام ہی انسانوں کے لیے بشیر اور نذیر بنا کر بھیجا ہے، مگر اکثر لوگ جانتے نہیں ہیں۔ یہ لوگ تم سے کہتے ہیں کہ وہ قیامت کا وعدہ کب پورا ہوگا اگر تم سچے ہو، کتنی دفعہ ذکر آیا اس صورت میں، بار بار پوچھ رہے ہیں قیامت کب آئے گی، بھائی کیا کیا تم نے اس کے لیے تیار؟ کہو، تمہارے لیے بس ایک ایسے دن کی میعاد مقرر ہے جس کے آنے میں نہ ایک گھڑی بھر کی تاخیر تم کر سکتے ہو اور نہ ایک گھڑی بھر پہلے اسے لا سکتے ہو۔ جب تیاری نہ کی ہو تو چوٹ زیادہ لگتی ہے، کسی بھی تکلیف کے لیے جب انسان ذہنی طور پہ تیار ہوتا ہے تو اس وقت اس تکلیف کی چوٹ کم پڑتی ہے، لیکن اچانک چوٹ لگے تو سی نکل جاتا ہے۔ دعا کیجئے کہ ہم سب ذہنی طور پر، دلی طور پر قیامت کے لیے تیار رہیں اور عمل کر کے اس طرح کے کام کریں کہ جس کے بعد ہمیں قیامت کے آنے کا سن کر ایک دم دھچکا نہ لگ جائے۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔